नमस्कार। रेडियो कार्यक्रम संचार तथा सूचनामा तपाईलाई स्वागत छ।
संचार तथा सूचना प्रविधि मन्त्रालयको प्रस्तुति रेडियो कार्यक्रम संचार तथा सूचना प्रत्येक सोमबार बिहान यसै समयमा 20 मिनट प्रसारण हुन्छ।
संचार तथा सूचना प्रविधि मन्त्रालय अनि अन्तर्गत निकायहरूका गतिविधिहरूका साथै संचार तथा सूचना प्रविधि क्षेत्रका विषयहरू आम नागरिक समक्ष पुर्याउने मुख्य उद्देश्य राखेर यो कार्यक्रम प्रस्तुत हुने गर्दछ।
नेपाल टेलिकमलाई 5G परीक्षण तत्काल गर्न संचार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले दिएको निर्देशन सहित टेलिकमको 18 वार्षिकोत्सवको सन्दर्भ प्रस्तुति आज रहनेछ। अनि अब हरेक सार्वजनिक सेवालाई प्रविधि मैत्री बनाउने सन्दर्भमा यातायात व्यवस्थाको क्षेत्रमा लागू भएको अनलाइनका बारेमा आज हामी एउटा रिपोर्ट प्रस्तुत गर्छौं। कार्यक्रमको पूरै समय अवधिभर हामी सँगै रहनुहोला।
हे जाडो बेला हिमालयमा हिउँले चिसो पहाडमा तुसारोले मधेसी तहरले गाने दाईको कामै हजुर सूचना र सन्देश दिने चिसो बाटा क्यारी बस्ने सुन्नुहोस् गाउँ सहरले र्याई र्याई सारङ्गी तारा चिसो बाटा जोगिनुहोस् हजुर दिउँसो भन्दा साँझ बिहान चिसो हुन्छ धेर न्यानो लुगा लगाएर हिँडौँ बाहिर फेर बुढाबुढी बालबच्चाको विशेष ध्यान राखौँ दमखो कि निमोनिया हुनबाट जोगाउँ चिसो लाउला रोगले साताउला तातो पानी पिउनाले जोगाउला कोइला बाली निदाउँदा निसासिने डर छ राम्रोसँग आगो निभाइ सुत्न जानुपर्छ फागुन पछि हटी जान्छ जाडो पर पर पुष र माघ दुई महिना चाहिँ विशेष ख्याल गर तातो खानु झोलिलो पोसिलो न्यानो हुने उपाय सजिलो
नेपाल सरकार संचार तथा सूचना प्रविधि मन्त्रालय
नेपाल टेलिकमले आफ्नो 18 वार्षिकोत्सव गत शनिबार केन्द्रीय कार्यालयमा एक समारोहको आयोजना सहित मनाएको छ। यस सन्दर्भमा एक सामग्री अब हामी प्रस्तुत गर्दैछौ।
संचार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले 5G सेवा तत्काल परीक्षण गर्न नेपाल टेलिकमलाई निर्देशन दिनुभएको छ। मन्त्री कार्कीले नेपाल दूरसञ्चार प्राधिकरणले सो सेवा परीक्षणका लागि स्वीकृति दिइसकेको उल्लेख गर्दै त्यसको तत्काल परीक्षण गरी आम जनतामा सेवा पुर्याउन नेपाल टेलिकमलाई निर्देशन दिनुभएको हो। कम्पनीको 18 वार्षिकोत्सवको अवसर पारेर शनिबार काठमाडौँमा आयोजना गरिएको एक कार्यक्रममा बोल्दै उहाँले 4G आयोजना र मध्य पहाड़ी राजमार्गमा अप्टिकल फाइबर बिछाई सूचना महामार्ग निर्माण गर्ने काममा ढिलाइ नगर्न पनि नेपाल टेलिकमलाई सचेत गराउनुभयो। मन्त्री कार्कीले भन्नुभयो 4G आयोजना र मध्य पहाड़ी राजमार्गमा अप्टिकल फाइबर बिछाई सूचना महामार्ग निर्माण गर्न राज्यले सुम्पेका अभिभारा निर्धारित समयमै सम्पन्न हुनेछ भन्ने मैले विश्वास लिएको छु। त्यसै गरी नेपाल दूरसञ्चार प्राधिकरणबाट 5G को सेवा परीक्षणका निम्ति स्वीकृति प्राप्त भइसकेको हुँदा त्यसलाई पनि यथाशीघ्र अगाडि बढ़ाउन आग्रह गर्दछु। देशका सबै स्थानीय तहसम्म तीव्र गतिको इन्टरनेट सुविधा पुर्याई देशको आर्थिक सामाजिक शैक्षिक क्षेत्रको विकास तथा आम जनतालाई छिटो छरितो र प्रविधि मैत्री सेवा पुर्याउने नै छ। मन्त्री कार्कीले तीव्र गतिको इन्टरनेट सेवाको विस्तार गरी आफ्ना ग्राहकहरूलाई छिटो छरितो र सुलभ सेवा उपलब्ध गराउन पनि नेपाल टेलिकम सक्षम हुने बताउँदै भन्नुभयो।
LTE प्रविधिको 4G आयोजना र मध्य पहाडी राजमार्गमा अप्टिकल फाइबर बिछाई सूचना महामार्ग निर्माण गर्न राज्यले सुम्पिएको अभिभारा निर्धारित समयमा नै सम्पन्न हुनेछ भन्ने विश्वास लिएको छु। यसै गरी नेपाल दूरसञ्चार प्राधिकरणबाट 5G को सेवा परीक्षणको लागि स्वीकृति प्राप्त भइसकेको हुँदा यसलाई पनि यथाशीघ्र कार्य अगाडि बढाउन आग्रह गर्दछु। देशका सबै स्थानीय तहसम्म तीव्र गतिको इन्टरनेट सुविधा पुर्याई देशको आर्थिक सामाजिक शैक्षिक क्षेत्रको विकास तथा आम जनतालाई छिटो छरितो र प्रविधि मैत्री सेवा पुर्याउने अभिप्रायले नेपाल टेलिकमको फाइबर टु द होम मार्फत एउटै फाइबरबाट फोन इन्टरनेट र टेलिभिजनको सेवा उपलब्ध गराउँदै आएको छ। तर यसको विस्तार अत्यन्त सुस्त गतिमा भएको हुँदा धेरै इच्छुक उपभोक्ताहरू यस सेवाबाट वञ्चित छन्।
यसै सन्दर्भमा अब हामी नेपाल टेलिकमका प्रवक्ता राजेश जोशीसँग कुरा गर्दैछौ। टेलिकमको वार्षिक उत्सव कस्तो रह्यो, जानकारी गराइदिनुहोस् न।
नेपाल टेलिकमको 18 वार्षिकोत्सव कार्यक्रम हिजो सम्पन्न भयो, हिजो मार्च 22 गते। COVID-19 महामारीको अवस्थामा भीड़भाड़ नहुने गरिकन एकदम सानो स्केलमा औपचारिक कार्यक्रम मात्र सम्पन्न भएको हो। त्यो कार्यक्रममा प्रमुख अतिथि संचार तथा सूचना प्रविधि मन्त्री माननीय ज्ञानेन्द्र बहादुर कार्की हुनुहुन्थ्यो। उहाँले एकदम सकारात्मक रूपमा नेपाल टेलिकमले देशमा पर्ने अप्ठ्यारो अवस्थामा COVID-19 को अवस्थामा पुर्याएको सेवाको पनि आभार प्रकट गर्नुभयो भने राष्ट्रिय गौरवको रूपमा रहेको नेपाल टेलिकमको 4G LTE प्रविधि र मध्य पहाड़ी राजमार्गमा अप्टिकल फाइबर बिछ्याएर देशभरि नै एउटा सूचना महामार्ग निर्माण गर्ने एउटा अभिभारा सरकारले नेपाल टेलिकमलाई दिएको थियो। त्यो चाहिँ एकदम समयमै सम्पन्न गर्न निर्देशन दिनुभयो। यसलाई हामीले एकदम सकारात्मक रूपमा लिएका छौँ र हामीले गर्नै पर्ने काम हो। यो तर्फ हामी नेपाल टेलिकम प्राथमिकताका साथ लागि परेको छ अहिलेको अवस्थामा, तर विभिन्न कारणहरूले गर्दा यसलाई इम्प्लिमेन्टेसनको काममा कहिले काहीँ बाधा पर्न सक्छ, कहिले काहीँ सामान उपलब्ध नहुने यस्तो खालको अवस्था पनि हुन्छ। त्यसले सकेसम्म त्यसलाई मिनिमाइज गरेर समयमै सकाउने भनेर हामी लागिरहेका छौँ।
वार्षिकको सब समारोहमा संचार तथा सूचना प्रविधि मन्त्री कार्कीले तत्काल 5G परीक्षण गर्न निर्देशन दिनुभएको थियो, यो 5G किन तत्काल आवश्यक छ?
प्रविधिको विकाससँगै मुलुकमा नेपाल टेलिकमले विश्व बजारमा उपलब्ध प्रविधिलाई सबभन्दा पहिला नेपालमा पुर्याउने काम नेपाल टेलिकमले गरिरहेको छ। दूरसञ्चारको क्षेत्रमा यो विगतदेखि नै त्यस्तै हो। 2G, 3G, 4G र अब 5G को कुरा आइरहेको छ, त्यो पनि नेपाल टेलिकमले ल्याउनुपर्छ, नेपाल टेलिकमले गर्न सक्छ भन्ने एउटा विश्वास पनि हो राष्ट्रको नेपाल टेलिकम प्रति, होइन? र 4G प्रविधि त हामीले अहिले अनुभव गरिरहेकै छौँ, उपयोग गरिरहेका छौँ। त्योभन्दा पनि अझ स्पीड बढी हुने, हायर ब्यान्डविड गर्न सक्ने 5G प्रविधि विश्व बजारमा उपलब्ध भएपछि त्यो पनि नेपाल टेलिकमले मुलुकमा ल्याउने र परीक्षण गरिहाल्ने अहिले भन्ने कुरा हो। यसको लागि विभिन्न पाटाहरू चाहिँ छन्। 5G ल्याएर परीक्षण गर्ने मात्र अहिले, परीक्षण गर्नको लागि पनि अहिले भइरहेको ग्राहकले लिइरहेको मोबाइल सेट ठ्याक्कै काम गर्दैन। त्यसको लागि 5G को लागि एकै किसिमको नयाँ मोबाइल सेट लिनुपर्छ एकातिर, भने नेपाल टेलिकमले पनि अहिले भएको उपकरणलाई नै अपग्रेड गर्न सक्ने अवस्था होइन, त्यसको लागि छुट्टै उपकरण ल्याउनुपर्छ। त्यही पक्षलाई हेर्नको लागि चाहिँ परीक्षण गर्नुपर्छ। नेपाल टेलिकमले देशभरि 5G ल्याउन आवश्यक छ छैन र ल्याउनु पर्यो भने कति मात्रामा कति एमाउन्टको कुन कुन उपकरण ल्याउनु पर्छ भनेर एउटा फाइनल गर्नको लागि पनि परीक्षण गर्न खोज्छ।
4G चाहिँ कतिको सफल कार्यान्वयन भएको छ त, कतिको राम्रो छ?
4G को पनि दुईटा बाटो छ। एउटा 4G डेटा चलाउने र अर्को भोइस चलाउने। डेटा चलाउनको लागि चाहिँ समस्या छैन, 4G ग्राहकहरूले जुन लिइरहनु भएको छ, चलाइरहनु भएको छ अहिले, त्यो डेटाको लागि नै हो। त्यो एकदम राम्रो स्पिड आउँछ, तर अलिकति समस्या चाहिँ भोल्टीमा हो। Voice over LTE भन्छ, भोइस ओभर 4G नेटवर्क, होइन? त्यो चाहिँ त्यसको लागि चाहिँ 4G डेटा चल्ने मोबाइल सबै चाहिँ भोल्टीको लागि कम्प्याटिबल छ भन्ने हुँदैन। भोल्टी चाहिँ अझ पछि आएको प्रविधि हो, 4G डेटा भन्दा पनि पछि आएको प्रविधि भएको भएर त्यसको लागि चाहिने मोबाइल सेट पर्याप्त रूपमा अहिले उपलब्ध छैन मार्केटमा। उपलब्ध भइहाले पनि अलिकति महँगो छ भोल्टीको लागि चाहिँ। त्यसले गरेर भोल्टी चल्ने मोबाइल सेट अझ बढी मार्केटमा उपलब्ध भइसकेपछि त्यसले चाहिँ अझ बढी मार्केट छ भोल्टी। तर डेटाको लागि समस्या छैन, डेटा चाहिँ मजाले चलिरहेको छ अहिले, राम्रो स्पिडमा चलिरहेको छ।
सूचना महामार्ग निर्माणको लागि अप्टिकल फाइबर बिछ्याउने कार्य छिटो गर्नु पर्यो भनेर मन्त्रीज्यूले निर्देशन पनि दिनुभएको थियो, होइन? के छ यसको अवस्था चाहिँ कस्तो छ?
सूचना महामार्गको लागि आरटिडिएफ फन्ड, नेपाल दूरसञ्चार प्राधिकरणको आरटिडिएफ फन्डबाट यो काम चाहिँ अहिले भइरहेको हो। अलि अगाडि चाहिँ उपकरणहरू नभएर मेन चाहिँ यो COVID-19 को टाइममा हो, महामारीको सुरुको टाइममा, त्यस बेला चाहिँ काम गर्न अलमोस्ट बन्द नै भएको थियो, धेरै महिनासम्म बन्द भएको थियो। त्यो गर्नै सकिने अवस्था थिएन, मोबिलाइज गर्न पनि नसकिने अवस्था, उपकरणहरू लग्न पनि नसकिने अवस्था थियो। तर अहिले चाहिँ त्यो सबै कुरा हेरेर अहिले जुन उपकरणहरू आइसकेको छ त्यसको चाहिँ इम्प्लिमेन्टेसन काम चाहिँ एकदम द्रुत गतिमा भइरहेको छ।
देशका सबै स्थानीय तहसम्म तीव्र गतिको इन्टरनेट सेवा पुर्याउन पनि भन्नुभएको थियो नि, यसमा चाहिँ कस्तो काम हुँदैछ त?
फाइबरबाट चलाउनको लागि चाहिँ केही समय लाग्न सक्छ। फाइबरबाट चाहिँ हाम्रो नेपाल टेलिकमको अप्टिकल फाइबर 62 जिल्लामा त पुगिसक्यो। सडक खनेर एकदम धेरै राम्रो प्लान गरेर लग्नु पर्ने भएकोले केही समय लाग्न सक्ने हो। तर त्योभन्दा पनि जुन 4G नेटवर्क छ, 4G नेटवर्क पनि एकदम राम्रो स्पिड पाउँछ नि अहिले डेटा चलाउनको लागि। त्यो 4G नेटवर्क चाहिँ 77 जिल्ला पुगिसक्यो र फेरि 753 मध्ये 720 स्थानीय निकायसम्म पुगिसकेको अवस्था हो। भनेपछि बाँकी रहेको स्थानहरू चाहिँ एकदम विकट, अति नै विकट स्थानहरू भएको भएर केही समय चाहिँ लाग्न सक्छ। तर नेपाल टेलिकमले त्यहाँ पनि पुर्याउने भन्ने लक्ष्यका साथै काम गरिरहेको अवस्था हो अहिले।
एकछिन पर्खिन, कता हिँडे कि? देखिदिनुहोस् कलेज जान लाग्यो, अनि तँ चाहिँ किन हतारिँदै आएकी नि?
सुन्न, पर रमिलाको दिदीको त बिहे नै नहुने भएछ नि त।
ला हो र, किन?
केटा पक्षले दाइजो जसरी पनि चाहिन्छ भनेरे, रमिलाका बुवाले पनि दिन सक्दिन भनेपछि बिहे गर्दैनौ भनेछन् हेर त।
ए त्यसो पो, तिनीलाई त कानुनको बारेमा थाहा नै रहेनछ। ल हिँड्छु, प्रहरीको खबर गरिहालौ।
ल हिँड्दम जम,
हिँड हिँड, अहिले नै खबर गरिहालौ।
विवाहमा लेनदेन गर्ने तथा दाइजो नदिएका कारण सताउनेलाई 5 वर्ष कैद र 50,000 जरिवाना हुन्छ। मंजुरी बिनै भएको विवाह, बाल विवाह, बहुविवाह र हाडनाता विवाह स्वत रद्द हुन्छ।
नेपाल सरकार, संचार तथा सूचना प्रविधि मन्त्रालय।
संचार तथा सूचना प्रविधि मन्त्रालयको प्रस्तुति रेडियो कार्यक्रम संचार तथा सूचना अहिले यहाँहरू सुनिरहनु भएको छ। अब हामी यातायात क्षेत्रमा पनि प्रयोग भएको अनलाइन व्यवस्थाका बारेमा चर्चा गर्दैछौ। यस सन्दर्भमा तयार पारिएको रिपोर्ट अब प्रस्तुत छ।
बागमती प्रदेशमा दर्ता भएका सवारी साधनको वार्षिक नवीकरणलाई सहज बनाउनका लागि गत साउन महिनाको 5 गतेदेखि अनलाइन प्रणाली सञ्चालनमा ल्याइएको छ। बागमती प्रदेशमा दर्ता भएका सवारी साधनको वार्षिक कर ब्लूबुक नवीकरण अनलाइनबाट भुक्तानी हुन शुरू भएको हो। बागमती प्रदेशमा दर्ता भएको सवारी साधन र बागमती प्रदेशमा एकपटक नवीकरण भएका सवारी साधनहरूको अनलाइन मार्फत भुक्तानी गर्न सकिने व्यवस्था रहेको छ। हालसम्म कनेक्ट आईपीएसबाट मात्रै पे गर्न सकिने मोडालिटी बनाइएको र यो सेवा सञ्चालनमा आएपछि 5 करोड़ बढ़ी राजस्व संकलन भइसकेको बागमती प्रदेश श्रम रोजगार तथा यातायात मन्त्रालयका शाखा अधिकृत प्रकाश अधिकारीले जानकारी दिनुभयो।
साबिकको यातायात व्यवस्था विभागले जुन चलाइरहेको भेहिकल र स्टेसन जुन उन्नति गरिएको त्यही प्रणाली हो, त्यसैलाई अपग्रेडेड गरि हामीले चाहिँ अटोमेटिक क्यालकुलेटिङ मोडुल सहितको अनलाइन पेमेन्ट मोडुल भएको चाहिँ नयाँ सिस्टम हामीले लन्च गरेका हौँ। त्यो चाहिँ बागमती प्रदेशमा दर्ता भएको सवारीको हकमा यो सिस्टम लागू भएको हुन् र अहिलेसम्मको अवस्थामा हेर्दा चाहिँ हामीले कनेक्ट आइपिएसबाट मात्र यो मोडालिटी तय गरेका थियौँ र अहिले आजको मितिसम्म करिब करिब 5 करोड़को हारारीमा 5 करोड़ 15 लाख जतिको हारारीमा चाहिँ आजसो यो सिस्टमबाट अनलाइन पेमेन्टबाट उठेको छ र निकट अब हामी कनेक्ट आइपिएस मात्र भएर चाहिँ हामीले जति हाम्रो टार्गेट हाम्रो पहिलो वर्ष 10 करोड़ 15 करोडसम्मको यसको टार्गेट त्यो टार्गेट अनुसार हामीले उठाउन नसक्ने हो कि भन्ने भएपछि आर्थिक मामिला तथा योजना मन्त्रालयसँगको सहमतिबाट सहमतिले हामीले ई सेवा र खल्ती जस्ता वालेटहरूलाई पनि हामीले त्यो अनलाइन पेमेन्टमा आगत गर्नको लागि प्रक्रिया अगाडि बढेको छ। यो अन्तिम आवश्यक प्रक्रिया चाहिँ अन्तिमै हो, हामीले मन्त्रालयबाट आर्थिक मामिला मन्त्रालयमा हामीले पठाइसकेका छौँ र यिनीहरूको अनलाइन टेस्टिङ भइसकेको छ, अनलाइन टेस्टिङ पनि सक्सेस देखिएको छ र अहिलेसम्म सेवाग्राहीको हिसाबमा हेऱ्यो भने करिब करिब 7,000 हारिएको सेवाग्राहीले चाहिँ यो सेवा लिएको डाटा देखिन्छ। सेवाको वालेट प्रभुकेहरू जस्ता जुन वालेटहरू हामीले जुन एपिआई उहाँहरूलाई आवश्यकता गर्छौँ त्यस पछाडि चाहिँ त्यसको अलिकति दायरा पनि विस्तार हुन्छ। सजिलो एक्सेस जस्तो कनेक्ट आइपिएसबाट गर्ने बेलामा कनेक्ट आइपिएसकै मात्र लगभग 4 लाख मान्छेको युजर छ, त्यसमा पनि सबैले फेरि भेहिकलको त्यहाँबाट तिर्न जानेका पनि छैनन् होइन। त्यसले गर्दा हामीले जुन अपेक्षाले यो सुरुवात गरेका थियौँ त्यो अनुसार हामी यो अनलाइन पेमेन्टलाई चाहिँ स्टेबल बनाउन हामी प्रयासरत छौँ र यसमा कुनै पनि हालतमा हामी निजी सवारीको कर बागमती प्रदेशमा दर्ता भएको सवारीको हकमा अनलाइन सेवाबाटै किन्ने चाहिँ हामी लगभग यो पहिलो वर्ष 5 करोडको राजस्वको लक्ष्यमा त्यो मिट गर्छौँ र अर्को वर्षसम्म हामीले अझ सजिलो एक्सेसको पुऱ्याउँदै जाने चाहिँ हाम्रो लक्ष्य।
विद्युतीय माध्यमबाट यातायात क्षेत्रको सेवा प्रवाह तथा राजस्व भुक्तानी नियमावली 2078 नियम 3 उपनियम 7 सूचना प्रणालीमा सेवाग्राही स्वयंले नै आफ्नो सवारी साधन तथा अनुमति पत्रको दर्ता, नवीकरण, जरिवाना, उल्लंघन तथा राजस्व बाँकी बक्यौताको स्थिति आदिको विवरण हेर्न मिल्ने गरी नागरिक एप्स तथा सम्बन्धित भुक्तानी सेवा प्रदायकको मोबाइल एप्स तथा वेब पोर्टल मार्फत जानकारी दिन मिल्ने गरी बिल प्रेजेन्टेशनको एप्लिकेशन प्रोग्रामिङ इन्टरफेस एपीआई को व्यवस्था गरिएको छ। यो प्रणाली नयाँ भएकाले यसै वर्ष भने अपेक्षा अनुरूपको काम हुन नसकेको श्रम रोजगार तथा यातायात मन्त्रालयले जनाएको छ। हाल युवाहरू यस प्रणालीतर्फ बढ़ी आकर्षित भइरहेका छन् भने अहिले निजी सवारी साधनहरूको मात्रै कर र ब्लूबुक रिन्यु हुने व्यवस्था छ। विस्तारै यसमा सार्वजनिक सवारीलाई पनि जोड्दै लैजाने गृह कार्य भइरहेको पनि बागमती प्रदेश श्रम रोजगार तथा यातायात मन्त्रालयका शाखा अधिकृत अधिकारीले जानकारी दिनुभयो।
हाम्रो यो पहिलो वर्ष चाहिँ एकैचोटि यो हामीले इम्प्लिमेन्टेसन चाहिँ फुल्ली गर्न सक्दैनौँ पनि। अनलाइन पेमेन्टमा चाहिँ हामीले जुन मोडल लिएर आएका छौँ यो मोडलमा चाहिँ विशेष गरी यङ जेनेरेसनहरूको चाहिँ अलिकति बढी सहभागिता छ र यसको साथ चाहिँ यसले चाहिँ निजी सवारीको मात्र यसले चाहिँ सवारी कर र राजस्व लिइरहेको छ, सवारी कर र नवीकरणको राजस्व लिइरहेको छ र यसमा अर्को एउटा चाहिँ हामीले के छ पनि अहिले पछिल्लो हामी पोलिटिकल लेभलमा पनि जुन मुख्यमन्त्रीजीको पनि यसमा अलिकति भर्छ चाहिँ पोजिटिभ के छ भने सार्वजनिक यातायातलाई पनि यसमा चाहिँ इन्क्लुड गर्नुपर्छ भन्ने भएको छ। र यो हामीले अहिले सार्वजनिक यातायात जुन छ त्यो यातायातलाई हामीले इन्क्लुड गर्न नसकेको एउटै कारण चाहिँ इन्कम ट्याक्स जुन छ त्यो इन्कम ट्याक्सको कारणले गर्दा हो। त्यो इन्कम ट्याक्स चाहिँ फेरि सङ्घीय सरकारको राजस्व हो र यो सङ्घीय सरकारको राजस्व भएको कारणले गर्दा अर्थ मन्त्रालयसँगको कोअर्डिनेसनबाट मात्र यो अहिले सम्भव हुन्छ। त्यसले गर्दा हामीले सार्वजनिक यातायातको सवारीको चाहिँ लिन सकिरहेका छौँ तर निजीको हकमा चाहिँ आफ्नो भेहिकल अपडेट गरेर कर तिर्न बागमती प्रदेशमा दर्ता भएका सवारीले चाहिँ कर तिर्न सक्छ। यसमा इन्कम ट्याक्सको कुरा जोडिएको कारणले गर्दाखेरि त्यो इन्कम ट्याक्सको रेभिन्यू चाहिँ फेरि सङ्घीय सरकारको राजस्व हो। त्यसले गर्दाखेरि हामीले अलिकति कोअर्डिनेसन अर्थ मन्त्रालय हाम्रो बागमती प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालय बिचमा कोअर्डिनेसन भएर हामीले लिएको रेभिन्यू चाहिँ डाइरेक्ट उहाँहरूको त्यो कुरा
यस्तै यातायात व्यवस्था विभागले सवारी साधनको डाटा दिन नसकेका कारण र कुन गाडी कसको नाममा छ भन्ने कुरा पनि स्पष्ट डाटा नभएकाले क्यूआर कोडको कार्यान्वयन भने हुन सकेको छैन। तर पेमेन्टकै लागि लाइन बस्नुपर्ने बाध्यता भने हटेको मन्त्रालयले जनाएको छ। यो पहिलो वर्ष भएकाले पनि केही समस्या देखिएको र आगामी वर्ष सम्ममा पूर्ण रूपमा यो प्रणाली लागू गरिसकिने गरी मन्त्रालयले काम गरिरहेको छ। यो प्रणाली पूर्ण रूपमा लागू भएपछि भने सवारी धनीले ब्लू बुक बोकेर हिँड्ने प्रथा अन्त्य हुने बागमती प्रदेश श्रम रोजगार तथा यातायात मन्त्रालयका शाखा अधिकृत प्रकाश अधिकारी बताउनुहुन्छ।
क्यूआर कोडको पनि हामीले यो प्रोसेस यसमा इन्क्लुड हो। यो क्यूआर कोड हेर्ने प्रोसेसको लागि छुट्टै एप्लिकेसनको निर्माण गर्नुपर्ने हुन्छ होइन। र हामीसँग अर्को एउटा के छ भने हामीसँग भेहिकलको डाटा नभएर हामीसँग विभागले पनि भेहिकलको डाटा दिन सकिरहेको अवस्था छैन। कुन गाडी कसको नाममा चर्चा छ भन्ने कुरा पनि छैन। हामीसँग चोरीको गाडीहरू भोलि छिर्लान् भन्ने पनि डर छ होइन। त्यसले गर्दाखेरि अहिले नै क्यूआर कोडको इम्प्लिमेन्टेसन चाहिँ भएको छैन। तर लाइन बसेर पेमेन्टै गर्नुपर्ने, पेमेन्टै गर्नलाई चाहिँ लाइन बस्नुपर्ने, ब्याङ्कको लाइन अथवा कार्यालयको लाइन बस्नुपर्ने कुरालाई चाहिँ हामीले यो वर्षलाई मिनिमाइज गर्छ। यसको लागि यस्तो छ, यसको लागि अहिले हामीले डिजिटाइजेसनको एउटा वर्कआउट सुरु गरेको छु।
बागमती प्रदेश सरकारले आर्थिक वर्ष 2077-78 नीति तथा कार्यक्रममा पनि यातायात क्षेत्रलाई सर्वसुलभ, पहुँचयोग्य, सुरक्षित, व्यवस्थित एवं विश्वसनीय बनाउन सम्पूर्ण सवारी साधनहरूको विवरणहरू डिजिटलाइजेसन गर्ने योजना अघि सारेको थियो। यसका लागि प्रदेश सरकारले सवारी चालक अनुमति पत्र बाहेकका सेवाहरूलाई अनलाइन प्रणालीमा आबद्ध गरी विद्युतीय माध्यमबाट राजस्व भुक्तानी गर्ने व्यवस्थाका लागि विद्युतीय माध्यमबाट यातायात क्षेत्रको सेवा प्रवाह तथा राजस्व भुक्तानी नियमावली 2078 जारी गरेको छ। जस अनुरूप हाल काम भइरहेको र यसबाट प्रवाह गरिने सेवालाई थप प्रभावकारी र व्यवस्थित बनाउन बागमती प्रदेश श्रम रोजगार तथा यातायात मन्त्रालयले संघीय सरकार, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, अर्थ मन्त्रालय लगायतसँग समन्वयका लागि आवश्यक गृह कार्य गरिरहेको जनाएको छ।
कस्तो जबरजस्ती मान्छेहरू ल मिलाएर त बनाउने पो हो त, भत्काउने पनि कहीँ मिलाएर हुन्छ? चुप लगाऊ, के हाहा गरेर कुरा गरिरहेको? हेर केटा हो, घर बनाउँदा भत्काउँदा मर्मत गर्दा लापरवाही गर्यो भने एक वर्षसम्म कैद वा 10,000 जरिमाना दुवै पनि हुन सक्छ। ख्याल गर्नुपर्छ।
होइन के भनेको
हो त, नयाँ यो मुलुकी संहिताले चाहिँ निर्माणको काम गर्दा गुणस्तरको माल प्रयोग नगरेको या गर्नुपर्ने भन्दा कम प्रयोग गरेको भेटियो भने 10 कैद र 1,00,000 जरिवाना भनेको छ। अब त्यति मात्रै होइन, त्यस्तो सामान आपूर्ति गर्नेलाई 5 कैद र 50,000 जरिवाना पनि तोकेको छ।
ओहो, त्यस्तो पुरा छ? एकैटा अलिक सावधानीपूर्वक भत्का है, म त्यहाँ तल सामानहरू चेक गरेर आउँछु।
नेपाल सरकार, संचार तथा सूचना प्रविधि मन्त्रालय।
संचार तथा सूचना प्रविधिको भरपूर सदुपयोग गरी आफ्नो जीवनशैली सहज बनाऊ,
यही अनुरोधका साथ अब आगामी सोमबार बिहान 7:25 संचार तथा सूचना प्रविधि क्षेत्रका विषय प्रस्तुति सहित भेट्ने वाचा गर्दै हामी शोभा भट्टराई, सरिता खनाल र नवीन दाहाल बिदा हुन्छौ।
कार्यक्रम सुनिदिनु भएकोमा धेरै धेरै धन्यवाद। नमस्कार।